यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। चितवनको इच्छा कामना गाउँपालिका पाँच स्थित सिमलधारामा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरूद्ध। रोल्पाको थबाङ गाउँपालिका पाँच कोटल बारामा पहिरोमा परि मृत्यु हुनेको संख्या बाह्र पुग्यो। जाजरकोटको रिसाङ पहिरोमा परि दुईजना बेपत्ता, सातजना घाइते। झापा र बर्दिया जिल्लामा जंगली हात्तीको आतंक बढ्दा स्थानीय बासिन्दा त्रासमा। परीक्षणका लागि आवश्यक सामग्री सकिएपछि बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सेवाहरू ठप्प। र अमेरिकाले पूर्व सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए मात्र हर्मुज जलमार्ग खोल्न सकिने इरानको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। चितवनको इच्छा कामना गाउँपालिका पाँच स्थित सिमलधारामा पृथ्वी राजमार्ग माथिबाट रूखसहितको सुक्खा पहिरो खस्दा सड़क दुईतर्फी अवरूद्ध भएको छ। गैराती करिब साढे दस बजे खसेको पहिरोका कारण पूर्ण रूपमा बन्द भएको सड़क पहिरो पन्छाएर सञ्चालनमा ल्याउन कम्तीमा सात आठ घण्टा समय लाग्ने अनुमान प्रहरीले गरेको जनाएको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नारायणगढ़ काठमाडौँ आवत जावत गर्ने सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। सड़कको अवस्था सामान्य नभएसम्म वैकल्पिक व्यवस्था अपनाउन तथा आवश्यक नपरी यात्रा नगर्न पनि सरकारले अनुरोध गरेको छ। रोल्पाको थवाङ गाउँपालिका पाँच कोटल बारामा पहिरोमा परि मृत्यु हुनेको संख्या बाह्र पुगेको छ। पछिल्लो पटक बेपत्ता मध्ये प्युठानको सरू महारानी गाउँपालिका दुई ददेरे स्थित राप्ती नदीको बीच भागमा रोल्पाको थवाङ गाउँपालिका पाँच कोटल बारा निवासी अन्दाजी अस्सी वर्षीय अजम्बर पुन मगरको शव फेला परेपछि मृत्यु हुनेको संख्या बाह्र पुगेको हो। पहिरोमा परि अझै एक बालक बेपत्ता रहेका छन् भने दुईजना घाइतेको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। नामा परि बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा गएको पहिरोमा परि दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोही ओडा फारूलाका चौन्न वर्षीय उमा सिंह खत्री र चिसापानीका सत्तरी वर्षीय भीमबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभयो। उक्त पहिरोबाट सातजना घाइते भएका छन्। घाइते हुनेहरूमा ओडा नम्बर दुईका साठी वर्षीय राम बहादुर साई, सन्ताउन्न वर्षीय भद्रकाली कार्की, पैंतालिस वर्षीय सिद्धि बहादुर कामी, ओडा नम्बर एकका बाहन्न वर्षीय केदार कार्की, पैंतालिस वर्षीय मनवीर सदरा, सड़चालिस वर्षीय मोतिकला विकर, सोह्र वर्षीय मनिषा विकर रहेका छन्। साईको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रेफर गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो। पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुई बालकको परिचय खुलेको छ। बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका साथ घर भई हाल पोखरा चौध छिनेडाँडा बस्ने चन्द्रबहादुर गुरूङका छोरा चौध वर्षीय निक्सन गुरूङ र खोटाङ स्थायी घर भई हाल पोखरा चौध चाउथे बस्ने सुभाष राई रहेको सुभाष राईको 15 वर्षीय छोरा ओमन राई रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। उहाँका अनुसार बालकको खोजीका लागि विजयपुर खोलाको दुवैतर्फ प्रहरी परिचालन गरिए पनि फेला पार्न सकिएको छैन। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको विपदबाट प्रभावितको खोज उद्धार तथा पुनस्थापनालाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढ़ाउन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउनु भएको छ। पूर्व राष्ट्रपति भण्डारीले हिजो सामाजिक सञ्जाल मार्फत जोखिममा रहेका बस्ती तथा परिवारको पहिचान गरी आवश्यकता अनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न र विपदपछि को पुनर्निर्माण तथा पुनस्थापनालाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो। नुवाकोट टोखा छहरे सड़क खण्डमा हिजो भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। नुवाकोटको दुब्चेश्वर महादेव दर्शनका लागि आएका तीर्थयात्री चढ़ेको बस शिवपुरी गाउँपालिका 7 स्थित थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका 8 54 वर्षीय कृष्ण माया प्रजापति डंगोल र रामेछापको खाड़ादेवी गाउँपालिका 2 65 वर्षीय उदय माया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध र दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा समकक्षी नरेन्द्र मोदी र भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको हो। यस्तै भारतको स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्र मन्त्री शिशिर खनालले आफ्ना समकक्षी भारतका विदेश मन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाउँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो भारतको स्वतन्त्रता दिवसका अवसरमा दिनुभएको शुभकामनाको प्रतिक्रिया दिँदै भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारत सम्बन्धलाई उचाइमा पुर्याउन भारत प्रतिबद्ध रहेको र प्रधानमन्त्री शाह नेतृत्वको नेपाल सरकारसँग मिलेर काम गर्न चाहेको धारणा पनि व्यक्त गर्नुभएको छ। भारतको 80 स्वतन्त्रता दिवस भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको थियो। स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुन सक्ने प्रक्रिया शुरू गरेको छ। बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधि गर्ने लगायतका सबै काम अनलाइन मार्फत गर्न सकिने भएको छ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बीमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बीमा आबद्ध हुने गरेकोमा हिजोदेखि शुरू गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभयो। उहाँका अनुसार यसका लागि ई सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई मधेस प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नीतिगत सुधार गर्ने बताउनु भएको छ। मधेस प्रदेशमा पर्यटन क्षेत्रको सम्भावना, पूर्वाधारको अवस्था तथा विद्यमान समस्या र चुनौतीबारे हिजो पर्सामा भएको सरकारवालासँगको छलफलमा मन्त्री पौडेलले निकुञ्जको पर्यटन विकासका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेकाले प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले पूर्वाधार विकास, लगानीको वातावरण निर्माण र प्रचार प्रसारलाई प्राथमिकतामा राखेर प्रसार राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पहल गरिने पनि बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात गरेर युवाहरू अगाडि बढ्नुपर्ने बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले युवा पुस्ताको ऊर्जाबाट समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो। सूचना प्रविधि मार्फत विश्वलाई एक ठाउँमा जोड्दै लगेको भन्दै मन्त्री श्रेष्ठले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा योगदान गर्न युवालाई आग्रह पनि गर्नुभयो। झापाको हल्दीबारी तीन जलथल क्षेत्रमा जंगली हात्तीको आतंक पुनः बढ़ेको छ। गए राती करिब 11 बजे तीनवटा हात्ती बस्ती प्रवेश गरी स्थानीयका घर बाली नाली तथा भौतिक संरचनामा क्षति पुर्याएका छन्। हात्ती रातभर गाउँ आसपास घुमेपछि स्थानीयवासीमा त्रास छाएको छ। स्थानीयका अनुसार हात्ती अझै पनि फर्किएका छैनन्। हात्तीले किशोर बानिया, आकाश आचार्य, अर्जुन खड्का लगायतका स्थानीयका घर तथा बाली नालीमा क्षति पुर्याएको छ। बर्दियाको मधुबन नगरपालिकाका सीमावर्ती किसान जंगली हात्तीको बथानले अन्नबाली नष्ट गर्दा वर्षेनी मारमा पर्दै आएका छन्। एकातिर भारततर्फको जंगलबाट आउने जंगली हात्तीको बथानले वर्षभरि दुःख गरेर लगाएको अन्नबाली नष्ट गरिदिने गरेको कृषकले बताएका छन्। उता वर्षौंदेखि खेतीपाती गर्दै आएको जग्गाको लालपूर्जा नहुँदा वन्य जन्तुबाट भएको को सरकारी राहत समेत पाउन सक्ने अवस्था नरहेको कृषकहरूको गुनासो रहेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
हरेक वर्ष जसो यस क्षेत्रका किसानले यस वर्ष पनि पीड़ा खेप्दै आएका छन्। रातीको समयमा हुल्काहुल आउने हात्तीका बथानले अन्नबाली मात्र होइन बस्ती नै जोखिममा पारेको छ। स्थानीयका अनुसार खाता जैविक मार्गमा अवरोध सिर्जना भएपछि हात्तीहरू आफ्नो पुरानो बाटो छोडेर बस्ती पस्न थालेका हुन्। रातभरि हात्ती धपाउनमै समय बित्ने गरेको किसानहरूको गुनासो छ।
राखेर नगरी पनि मेरो बच्चाको लागि त सुनिदिनु पर्यो। मैले के खुवाउने हो बच्चालाई? त्यत्रो धानभरि खाँदा कसैले म सुनिदिने? अनि कि त लाल पूर्जा दिनु पर्यो कि त भन्ने मेरो रात दिनु पर्यो। मलाई
चार दिनको धान 1 बिघा बराबर क्षति गराइराखेको छ। यसको स्थानीय सरकारले के भन्छन् राहतको व्यवस्था पनि गर्दैन, पूर्जा खोज्छ, अर्को दुनियादार कागजातहरू खोजिराखेको छ। त्यही भन्नाले के भन्छन् स्थानीय सरकारले क्षतिपूर्ति
मधुबन क्षेत्र भारतीय सीमासँगै जोडिएकोले त्यहाँ वन्यजन्तुको त्रास कायम रहेको छ। तर यहाँका किसानका लागि अर्को ठूलो समस्या बनेको छ जग्गाको लालपूर्जा। दशकौंदेखि खेतीपाती गर्दै आए पनि लालपूर्जा नभएकै कारण वन कार्यालय र नगरपालिकाबाट पाइने राहत रकमबाट उनीहरू वञ्चित छन्। स्थानीय किसान रूपकली सुनार
रात पनि नपाउने ऐलानी जग्गा हो लालपूर्जा। बिना लालपूर्जाको जग्गामा रात पाइन्न भनेर भन्ने सरकारले, अनि यो जनताले कसरी समस्या हल गर्छ? जसरी भए समस्या हल गरिदिनु पर्यो, तार बार लगाइदिनु पर्यो। भग्रायावासी धेरै पीड़ित छौं।
एकातिर भारतबाट आउने जंगली हात्तीको त्रास, अर्कोतिर वर्षौंदेखि बसोबास र खेतीपाती गर्दै आएको जमीनको लालपूर्जा नहुँदा राज्यबाट पाउने राहत समेत गुमाउनु पर्ने अवस्थाले मधुबनका किसानलाई गम्भीर अन्यायमा पारेको छ। अब समस्या आएपछि हात्ती धपाउने र क्षति भएपछि कागजी प्रक्रिया पूरा गर्न लगाउने भन्दा दीर्घकालीन समाधान खोजिनु पर्ने किसानको माग रहेको छ।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरला सुवेदी। उपसभामुख रूबी कुमारी ठाकुरले दाइजोका कारण कसैलाई पनि अन्याय भए आफूलाई सम्पर्क गर्न सबैसँग आग्रह गर्नुभएको छ। धनुषाको ढल्केबरमा नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारण सभाको हिजो उद्घाटन गर्नुहुँदै उपसभामुख ठाकुरले दाइजो प्रथा विरूद्ध आफू निरन्तर आवाज उठाउँदै आएकाले दाइजोका कारण कसैलाई पनि अन्याय भए आफूलाई सम्पर्क गर्न आग्रह गर्नु भएको हो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहा घर भई ललितपुर महानगरपालिका एक बस्ने 43 वर्षीय हर्ष नारायण चौधरी, म्याग्दी घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर 32 बस्ने 41 वर्षीय पदम बहादुर खड्का छेत्री र सप्तरी घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका चार बस्ने 48 वर्षीय शिव नारायण चौधरी रहेका छन्। शल्यक्रिया सुविधा सहितको प्रसूति सेवाले सर्लाहीको बरथवा नगर अस्पतालमा बिरामीको चाप बढ़ेको छ। स्थानीय स्तरमै विशेषज्ञ चिकित्सक सहित सेवा शुरू भएसँगै अस्पताल पुगेर सुत्केरी गराउनेको संख्यामा पनि वृद्धि भएको हो। बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ चितवनमा खकार परीक्षण तथा एचआईभी एचभीसी र भाइरल लोड परीक्षण बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन्। प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालू आर्थिक वर्षका लागि आवश्यक सामग्री आइ नसकेकाले गत साउन 26 गतेदेखि सेवा बन्द भएको हो। प्रयोगशालाका सूचना अधिकारी रमेश सिंह डोवालले प्रयोगशाला सेवा बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताउनुभयो। पत्र पत्रिकामा चटपटे वा अन्य खानेकुरा खाने चलन बढ़दै गएको छ। तर पत्र पत्रिकामा राखेर खानेकुरा खाँदा मसीमा हुने रासायनिक पदार्थका कारण दीर्घकालमा क्यान्सर र मृगौला जस्ता शरीरका महत्वपूर्ण अंगहरूमा क्षति निम्त्याउने विज्ञहरू बताउँछन्। सरकारले मसी प्रयोग गरिएका कागजमा राखेर खानेकुरा बिक्री वितरण गर्न पनि रोक लगाएको छ। संवाददाता अजय कुमार झाको रिपोर्ट।
के हामीलाई थाहा छ कि पेपरमा राखेका वा बेरेका खाद्यान्न सामग्रीले क्यान्सर सम्मको रोग लाग्न सक्छ? पेपरमा राखेको वा बेरिएका तेलिए रसिलो पदार्थ खाएको खण्डमा हाम्रो शरीरमा पेपरको मसी पुगेर आन्तरिक अंगहरूलाई क्षति गर्नुका साथै दीर्घकालमा क्यान्सरको खतरा हुने वैज्ञानिक तथ्यले पुष्टि भइसकेको छ। यसै तथ्यको आधारमा प्रिन्टेड पेपरमा बेरिएका वा राखेका खाने सामग्रीहरू खानलाई नेपाल सरकारले निषेध गरेको छ। यसका बावजूद पनि सर्वसाधारणले पेपरमा बेरेको वा राखेका चटपटे सहितका अन्य खाद्यान्न सामग्रीहरू खान छोडेका छैनन्। मसी भएको पेपरमा बेरेको सामग्रीहरू खाँदा पर्ने प्रभावका विषयमा खाद्य विज्ञ एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मध्य प्रदेशका प्रमुख विमल कुमार दाहाल,
प्रिन्टेड पेपरमा विशेष गरी जुन रंगी चंगी रंगले प्रिन्ट गरेका हुन्छ त्यसको मसी चाहिँ स्वास्थ्यको लागि हानिकारक हुन्छ। यदि त्यस्तो पेपरमा खाद्य वस्तु जुन तेलिय हुन्छ जलांश सहितको हुन्छ त्यसलाई बेरेर चाहिँ खाने गरियो अथवा बिक्री वितरण गरियो भने प्रिन्टेड पेपरको मसी माइग्रेसन भएर खाद्य वस्तुमा जान्छ र त्यसले उपभोक्ताको स्वास्थ्यमा दीर्घकाल समयमा गएर ठूलो हानि गर्दछ। यसले मानव शरीरको विभिन्न आन्तरिक अंगहरू जो हुन्छ किडनी भयो मुटु भयो कलेजो फोक्सो यस्तो अंगहरूमा चाहिँ प्रत्यक्ष रूपमा असर गरी दीर्घकालमा गएर क्यान्सरसम्म गराउँछ भनेको छ।
पेपरमा राखेको सामग्रीहरू खान नहुने विषयमा अहिले पनि जनचेतनाको अभाव रहेको छ। जनचेतना फैलाउने विषयमा कार्यालयले गरेको प्रयासका विषयमा पुनः कार्यालय प्रमुख दाहाल,
मेन एक्टरको रूपमा सरकारको महत्वपूर्ण जिम्मेवारी हुन्छ। हामी चाहिँ अनुगमन गरेर जनतालाई विक्रेतालाई सचेत गराउने तथा चाहिँ अब कानूनी हिसाबले चाहिँ अटेर गरेमा कानूनी हिसाबले कार्यवाही पनि गर्नुपर्ने हुन्छ। साझा जिम्मेवारीको रूपमा बुझियो भने सजिलो हुन्छ।
पेपरमा बेरिएका सामग्रीहरू खान नहुने विषयमा वृहत जनचेतना फैलाउन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय कुमार झा। छुट्टै पहिचान र मौलिक संस्कृति रहेको राणा थारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको लागि व्रत बसेर तीज पर्व उल्लासका साथ मनाएका छन्। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राणा थारू समुदायको प्रमुख पर्व तीज पृथक तरिकाले मनाउने गरिन्छ। अन्य समुदायले तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाउने प्रचलन रहिआएको भए पनि राणा थारू समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन रहिआएको छ। राणा समुदायमा तीज पर्व आउन 15 दिन अगावै दिदी बहिनीहरूलाई घरमा निम्ता दिने प्रचलन रहिआएको छ। अब अन्तर्राष्ट्रिय समाचार। ईरानका विदेश मन्त्री अब्बास अराघचीले स्ट्रेट अफ हर्मुज हुँदै हुने जल यातायातका विषयमा ओमनसँग वार्ता जारी रहेको बताउनु भएको छ, तर अमेरिकाले जून महिनामा भएको समझदारी पत्र अर्थात एमओयू पालना गर्ने सुनिश्चितता गरे मात्रै जलमार्ग पुनः खोल्ने विषयमा निर्णय हुने उहाँले बताउनु भएको छ। यता इजरायलले दक्षिणी लेबनानमा निरन्तर हवाई आक्रमण जारी राखेको छ। पछिल्लो आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। जून महिनामा अमेरिकाको मध्यस्थतामा भएको युद्ध विरामपछि यो सबैभन्दा घातक आक्रमण मानिएको छ। यस्तै अमेरिकी विमानवाहक युद्धपोत यूएस जर्ज वाशिङटन भियतनामबाट मध्य पूर्वतर्फ प्रस्थान गरेको छ। उक्त युद्धपोतले मध्य पूर्वमा तैनाथ यूएसएस अब्राहम लिंकनलाई विस्थापन गर्ने अपेक्षा गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल आयल निगमले शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास बिक्री गर्न शुरू गरेको छ। पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्यासको अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरू मार्फत ग्यास बिक्री वितरण गर्न थालिएको हो। अति आवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ग्यास बिक्री वितरण गरिएको र दिनभरमा विभिन्न स्थानबाट विभिन्न ब्रान्डका ग्यास वितरण गरिएको छ। ग्यास किन्न चाहने उपभोक्ताले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लिएर जानुपर्ने व्यवस्था गरिएको छ। नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास बिक्री गरेको जानकारी दिनुभयो। नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयले टेकुको निगम परिसर, यातायात कार्यालय परिसर, चाबेल वसुन्धरा स्थित राधा स्वामी परिसरबाट नेपाल एसपी एभरेस्ट लगायतका कम्पनीका ग्यास वितरण गरेको निगमले जनाएको छ। त्यसै गरी किर्तिपुर स्थित राधा स्वामी परिसर, बबरमल स्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट पनि विभिन्न ब्रान्ड ग्यासहरू बिक्री गरिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गैर आवासीय नेपालीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नु भएको छ। चीनको ग्वानजाउ शहरमा शनिबारदेखि शुरू भएको गैर आवासीय नेपाली संघ एनआरएनएको 11 एसिया प्रशान्त सम्मेलनलाई भिडियो सन्देश मार्फत सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीको वातावरण बन्दै गएकोले ढुक्क भएर लगानी गर्न अनुरोध गर्नु भएको हो। पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीलाई उहाँले आग्रह गर्नुभयो। सरकारले नतिजा देख्ने गरी तीव्र गतिमा काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशमा सम्मानजनक रोजगारी सृजना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो। नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा 8,86,46,00,000 खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको पछिल्लो अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा 47.58% बढेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 चौथो त्रैमासिक सम्ममा कम्पनीको खुद नाफा 6,67,00,000,000 रहेको थियो। एक वर्षको अवधिमा कम्पनीको खुद नाफामा 2,85,00,00,000 रुपियाँले वृद्धि भएको छ। नेपाल टेलिकमको कुल सञ्चालन आय पनि समीक्षा अवधिमा 34,95,00,00,000 पुगेको छ। गत आर्थिक वर्षमा सञ्चालित दुग्ध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम मार्फत कास्कीका किसानलाई 2,20,00,000 प्रोत्साहन अनुदान वितरण गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा 44,00,000 लिटर दूध उत्पादन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य अनुसार नै दूध उत्पादन भएको थियो। उक्त परिणाममा दुग्ध उत्पादन गरे बापत किसानलाई प्रति लिटर 5 रुपियाँका दरले सहकारी संस्था मार्फत प्रोत्साहन सहयोग उपलब्ध गराएको कार्यालयका प्रमुख डाक्टर ग्रीष्म न्यौपानेले जानकारी दिनुभयो। कास्कीमा 27 दूध संकलन संस्था केन्द्र मार्फत वार्षिक 69,23,700 लिटर दूध संकलन भएको छ। यस अवधिमा 8,050 किसान दुग्ध संकलन प्रणालीमा आबद्ध भएका छन्। कार्यालयले दुग्ध उत्पादन बढाउन किसानलाई प्रति लिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले उत्पादनलाई बजारसँग जोड्न सहयोग पुगेको कार्यालयले जनाएको छ।
काठमाडौँको भिरकुटी मण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। साउन 26 गतेदेखि 6 दिनका लागि शुरू भएको मेलाको 5औं दिन आयोजकको लक्ष्य अनुसार अवलोकनकर्ता भिरकुटी मण्डप स्थित एक्सपो स्थल पुगिसकेको आयोजकले दावी गरेको छ। हिजो एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेको आयोजकले जनाएको छ। अब खेल समाचार राजेन्द्र विक्रम।
पहिलो संस्करणको पुरूष नेपाल भलिबल लिग एनभीएल भदौ 19 27 गतेसम्म काठमाडौँमा हुने भएको छ। आयोजक केडिया ग्रुपले लिगको मिची सार्वजनिक गरेको हो। लिगमा 8 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज, काठमाडौँ रेड्स, खप्तड फाल्कन्स, मधेस वारियर्स र सगरमाथा स्म्यासर्स रहेको छ। फ्रेन्चाइज टोलीले अक्सन मार्फत खेलाड़ी अनुबन्ध गर्ने काम गरिसकेका छन्। यस्तै टोलीमा विदेशी खेलाड़ी अनुबन्ध गर्ने काम धमाधम भइरहेको छ। उचाइको नयाँ उडान नारा दिएको यस लिगबाट नेपालमा पुरूष भलिबल खेलाड़ीलाई व्यावसायिक बनाउन केही टेवा पुग्ने विश्वास गरिएको छ। लिगका लागि नेपाल भलिबल संघले प्राविधिक सहयोग गर्नेछ भने केडिया ग्रुपले भलिबल खेलको विकासका लागि संघलाई वार्षिक 35 लाख रूपियाँ प्रदान गर्ने सम्झौता भएको छ। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको चौथौं संस्करणमा सहभागी हुने 8 टोलीको टुङ्गो लागेको छ। आगामी भदौ 12 शुरू हुने प्रतियोगितामा सहभागी हुने सबै टीमको टुङ्गो लागेको आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेलले जानकारी दिनुभयो। यस वर्षको प्रतियोगितामा आयोजक ताप्लेजुङ 11 सहित भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिम्पोङले प्रतिस्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो। त्यस्तै साबिक विजेता सहलेस युवा क्लब सिराहा, पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा 11 यस वर्षको प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको अध्यक्ष मादेनको भनाइ छ। प्रतिष्ठित क्लबहरू सातदो बाटो फुटबल क्लब, चितलाङ फुटबल क्लब र नेपाल पुलिस क्लबलाई आमन्त्रण गरिएको छ। यस वर्षको प्रतियोगिताको विजेताले नगद 7,02,083 रूपियाँ र उपविजेताले 3,52,083 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
अब मौसम सम्बन्धी जानकारी। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै स्थान, कोशी बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती गण्डकी प्रदेशका तराई भूभागका केही स्थान, मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी, कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.2 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:28 भयो भने सूर्यास्त भरे साँझ 6:46 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चितवनको इच्छा कामना। गाउँपालिका 5 स्थित सिमलधारामा पहिरो खस्ता पृथ्वी राजमार्ग दुईतर्फी अवरूद्ध। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुग्यो। जाजरकोटको रिसाङ पहिरोमा परि 2 बेपत्ता, 7 घाइते। झापा र बर्दिया जिल्लामा जंगली हात्तीको आतंक बढ्दा स्थानीय बासिन्दा त्रासमा। परीक्षणका लागि आवश्यक सामग्री सकिएपछि बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सेवाहरू ठप्प र अमेरिकाले पूर्व सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए मात्र हर्मुज जलमार्ग खोल्न सकिने इरानको भनाई। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।